আলহামদুলিল্লাহ রাব্বিল আলামিন ওয়াস সালাতু ওয়াস সালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদামু বাইনাল মায়ে ওয়াত তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন আম্মা বাদ ফাউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম বিসমিল্লাহির রাহমানির রাহিম ইন্না আল্লাহু ওয়া মালায়েকাতাহু ইউসাল্লুনা আলান নবী يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم آج کی ہماری اس نشست کا عنوان ہے فان مع العسر يسرا ہر تنگی کے بعد آسانی ہے یہ ایک ایسا موضوع ہے کہ جو بڑا اہم ہے اور آج کل کے لحاظ سے جس معاشرے میں ہم رہ رہے ہیں جو پریشانیاں تکالیف مصیبتیں آ رہی ہیں تو انسان ایک دم واویلا کرتا ہے پریشان ہو جاتا اور اللہ تبارک و تعالی کی بارگاہ میں بھی گلہ شکوا کرتا ہے اس لیے ہم نے اس موضوع کو اپنا عنوان سخن بنایا کہ آج اس پر گفتگو کی جائے اور دیکھیں کہ ہم معمولی پریشانیوں سے کیوں گھبرا جاتے ہیں اور کیوں اللہ تعالیٰ سے گلہ شکوا کرنے لگتے ہیں پہلے تھوڑی سی تمہید خالق کائنات نے اس دنیا کو بنایا اس پوری کائنات کو اور اس کے لیے ایک نظام بنا دیا اس نظام کو چلانے کے لیے ایک قانون بنا دیا جسے آپ کہتے ہیں سسٹم آف نیچر یہ پوری کائنات ہے نا اس کا ایک نظام ہے سورج اپنے وقت پہ طلوع ہو رہا اپنے وقت پہ غروب ہو رہا چاند نکل رہا ہے ہوا چل رہی ہے سردی گرمی خزاں بہار یہ تمام موسم کی تغیرات یہ ساری چیزیں یہ سب ایک نظام کے تحت ہے خالق کائنات نے اس نظام کو چلانے کے لیے ایک قانون بنا دیا اور اس قانون کے تحت یہ پورا نظام چل رہا ہے اور ایک ہے اس کا قانون اور ایک ہے اس کی قدرت قانون تو یہ ہے کہ عورت اور مرد کے بغیر اولاد ناممکن ٹھیک ہے نا یہ قانون ہے لیکن قدرت یہ ہے کہ بغیر ماں باپ کے حضرت آدم علیہ السلام کو پیدا کر ہے نا اس کی قدرت قانون اس نے بنا دیا ایک سسٹم بنا دیا اس کے تحت ہے اس کے علاوہ نہیں ناممکن ہے نہیں ہو سکتا لیکن جب وہ اپنی قدرت دکھانے پر آتا ہے تو قانون کو تبدیل کر دیتا قانون تبدیل ہو جاتا تو حضرت آدم علیہ السلام کو بغیر ماں باپ کے پیدا کر حضرت عیسیٰ علیہ السلام کو بغیر باپ کے پیدا کر قانون یہ ہے کہ آگ میں جو چیز جائے وہ جل کر خاک ہو جائے ایک قانون ہے ایک سسٹم ہے کیوں آگ کی فطرت میں ہی جلانا ہے اگر یقین نہیں تو تجربہ کر کے دیکھ جو چیز ڈالیں گے جل جائے گی یہ قانون ہے لیکن قدرت یہ ہے کہ اس کا خلیل جب آگ میں جائے تو وہی آگ گلے گلزار بن جائے یہ قدرت قانون بنایا لیکن جب اپنی قدرت دکھاتا ہے تو قانون کو تبدیل کر دیتا قانون یہ ہے کہ چھری کے نیچے جو چیز آئے جل کٹ جائے اس کو کاٹ دے لیکن قدرت یہ ہے کہ اسماعیل ذبیح اللہ آئے تو محفوظ ہو جائے تو ایک طرف قانون ایک طرف قدرت قانون اس نے بنا دیا اور قدرت قانون کو تبدیل کر دیتی ویسے وہ اپنے قانون کو تبدیل نہیں کرتا عمومی طور پر سب کے لیے قانون آگ کی فطرت میں جلانا ہے وہ جلائے گی اولاد بغیر ماں باپ کے پیدا ہو نہیں سکتی. اسی طرح دیگر مثالیں قرآن کریم میں اللہ تبارک و تعالیٰ فرماتا ہے وَلَا تَجِدُ لِسُنَّتِنَا تَحْوِيلًا, اور تم اس کی سنت کو تبدیل نہیں پاؤ گے. اس کی سنت, اس کے طریقے کو, اس کے قانون کو تبدیل نہیں پاؤ گے. عام طور پر, عمومی طور پر سب کے لیے قانون بنا دیا, اس میں کوئی تبدیلی نہیں. لیکن جب وہ اپنی قدرت دکھانے پر آتا ہے تو اس قانون کو قدرت کے تحت تبدیل کر دیتا. پتہ کیا چلا کہ قانون کے اوپر قدرت ہے. قانون اپنی جگہ ہے لیکن اس کی قدرت اس کے اوپر ہے. وہ قادر مطلق ہے, وہ جو چاہے کر سکتا ہے. ان اللہ علی کل شیء قدیر, اللہ تعالی اپنے ہر چاہے پر قادر ہے. اس کو کوئی روک سکتا؟ اس کو کوئی ٹوک سکتا؟ نہیں. جو چاہے کر سکتا. لفظ کن سے پوری کائنات کو پیدا کر سکتا. قادر مطلق, کسی کو اختیار نہیں اس کو روکنے کا, اس کو ٹوکنے کا. جو چاہے کر سکتا. تو اس نے قانون بنا دیا, قدرت بھی دکھا دی. اور کیوں دکھائی؟ یہ بتانے کے لیے, ہمیں یہ سمجھانے کے لیے کہ دیکھو قانون تو اپنی جگہ ہے لیکن یہ قانون میری قدرت کے ماتحت ہے. قدرت قانون کی پابند نہیں. بات سمجھ رہے ہیں آپ؟ اللہ کی قدرت قانون کی پابند نہیں, قوانین اس کی قدرت کے پابند ہیں. قوانین اس کی قدرت کے پابند ہیں, قدرت قانون کی پابند نہیں. اگر قدرت قانون کی پابند ہوتی تو پھر تو جو قانون بنا دیا وہ تبدیلی نہیں ہو سکتا. لیکن جب اس نے اپنے قدرت کا کرشمہ دکھایا تو وہ ہمیں یہ بتانا چاہتا ہے کہ دیکھو قانون میں نے بنا دیا ہے, ایک سسٹم آف نیچر بنا دیا ہے. پوری کائنات کا سسٹم نظام اس قانون کے تحت چل رہا ہے. وَلَا تَجِدُ لِسُنَّتِنَا تَحْوِيلًا, اللہ کی سنت اس کے طریقے میں تم کوئی ترمیم نہیں پاؤ گے. لیکن اپنی قدرت بھی دکھا دی اور بتا دیا کہ یہ جتنے قوانین ہیں یہ میری قدرت کے ماتحت ہیں. قدرت قانون کی پابند نہیں, قوانین جتنے ہیں وہ قدرت کے پابند ہیں. بات سمجھ گئے نا؟ اب اسی کائنات میں اس نے عسر اور یسر کو پیدا کیا. عسر کے معنی تنگی اور یسر کے معنی آسانی. عسر اور یسر اسی قانون, اسی کائنات میں, اسی سسٹم آف نیچر. تنگی بھی ہے, آسانی بھی ہے, فراخی بھی ہے, سہولت بھی ہے, مشکل بھی ہے, ساری چیزیں موجود, سب اسی کائنات. قرآن نے کہا فَإِنَّمَا الْعُسْرِ يُسْرًا, إِنَّمَا الْعُسْرِ يُسْرًا, پس بے شک ہر تنگی کے بعد آسانی ہے اور بے شک ہر تنگی کے ساتھ آسانی. بعد نہیں بلکہ ساتھ آسانی, ہر تنگی کے ساتھ آسانی. یہ بھی جملہ قابل غور ہے. اب آپ دیکھیں اگر یہ کہا جاتا کہ ہر تنگی کے بعد آسانی ہے تو پھر تو یہ ہوتا کہ پہلے مشکلات ہیں اس کے بعد آسانی ہے, پہلے پریشانیاں ہیں اس کے بعد آسانی. نہیں, خالق کائنات فرماتا ہے فَإِنَّمَا الْعُسْرِ يُسْرًا, تنگی کے ساتھ ہی آسانی, تنگی کے ساتھ ہی آسانی ہے. جہاں تنگی آئے گی اس کے ساتھ آسانی بھی ہو. اور غور کر کے آپ دیکھ لیں, علامہ ابن کثیر فرماتے ہیں کہ یہاں پر اللہ تبارک و تعالی نے فَإِنَّمَا الْعُسْرِ يُسْرًا جو فرمایا تو فرماتے ہیں یہاں عسر دونوں جگہ معرفہ آیا, اسی لیے دونوں جگہ اس سے مراد ایک ہی عسر ہے یعنی ایک تنگی. اور یسر دونوں جگہ نکرہ آیا, اس سے مراد دو آسانیاں ہیں یا متعدد. کیا مطلب؟ کہنے کا مقصد یہ ہے کہ ایک مشکل کے ساتھ دو آسانیاں ہیں, ایک مشکل کے ساتھ دو آسانیاں ہیں. اگر آپ پر ایک مشکل آئے گی تو اللہ تعالیٰ نے اس کے ساتھ ساتھ دو آسانیاں بھی پیدا کر دی. ایک مشکل آئے گی تو اس کے ساتھ دو آسانیاں ہیں. دو فراخیاں ہیں، ایک تنگی کے ساتھ دو آسانیاں ہیں۔ نبی پاک علیہ الصلوۃ والسلام کا شان نبوت سے باہر تشریف لائے، سرکار نے فرمایا ایک مشکل ہرگز دو آسانیوں پر غالب نہیں ہو سکتی، پھر فرمایا ایک مشکل ہرگز دو آسانیوں پر غالب نہیں ہو سکتی، اور اس کے بعد فرمایا بے شک ہر تنگی کے ساتھ آسانی ہے، ہاں ہر تنگی کے ساتھ آسانی۔ اس حدیث کی شرح میں علامہ ابن کثیر نے لکھا، یعنی جب ایک مشکل آئے گی تو اس کے ساتھ ہی اللہ تعالیٰ دو آسانیاں آپ کے لیے پیدا کر دے گا۔ مشکل وقت ہوتا ہے کم، آسان وقت ہوتا ہے زیادہ۔ مشکل ہوتی ہے قلیل، آسانی ہوتی ہے کثیر۔ صحت ہوتی ہے طویل، بیماری ہوتی ہے قلیل۔ لیکن ہوتا کیا ہے، انسان فراخی میں جو وقت گزرتا ہے اسے بھول جاتا ہے، آسانی میں جو وقت گزرتا ہے بھول جاتا ہے، آرام سے جو وقت گزرتا ہے بھول جاتا ہے، اور جب تکلیف میں گزرتا ہے ایک دم باویلا کرتا ہے، چیختا ہے، چلاتا ہے۔ اس کی مثال میں ایک ایسی دوں تاکہ بات آپ کے ذہن میں بیٹھ جائے۔ آپ دیکھیں کسی وجہ سے اگر رات کو آپ کو نیند نہ آئے، مثلا دانت میں تکلیف ہو گئی نیند نہیں آئی، سر میں درد ہو گیا نیند نہیں آئی، جسم میں کسی حصے میں سخت تکلیف ہے اور اس تکلیف کی وجہ سے نیند نہیں آئی، تو کیا کہتے ہیں، یار میں کل رات سو نہیں سکا، پوری رات میں نے جاگ کر گزاری، اتنی تکلیف تھی، اتنی شدت تھی، میرے دانت میں درد تھا یا میرے ہاتھ میں درد تھا یا میری ٹانگ میں، کسی بھی جگہ درد، یہی کہتے ہیں نا، یعنی ایک مشاہدے کی چیز، کل پوری رات میں نہیں سو سکا، بار بار گلا شکوہ کر رہا، پوری رات میں جاگتا رہا، اور اس سے پہلے جو پورے مہینے لمبی تان کے سوتے رہے وہ، یہ کبھی غور کیا، جب آرام سے سوتے ہو، بہت آرام سے، اتنی آرام سے کہ فجر بھی غائب ہوتی نہیں ہوتی، غائب آرام سے سو رہے، کوئی اٹھانے والا نہیں، کبھی اٹھ کر کہا کہ آج میں بہت آرام سے سویا، کبھی نیند سے بیدار ہو کر اس خالق و مالک کا شکر ادا کیا جس نے نیند کو پیدا کیا، کبھی شکر ادا کیا نہیں، سوتے رہے آرام سے، پورے مہینے آرام سے سوتے رہے، ایک رات تکلیف میں گزر گئی، بے چین ہو گئے، بے قرار ہو گئے، ہوتا یا نہیں ہوتا، ذرا سی تکلیف ہوئی رات کو نیند نہیں آئی، میں نہیں سو سکا، پوری رات میری بے چینی میں گزر گئی، اور اس سے پوچھو ذرا اس سے پہلے پورے مہینے جو تم آرام سے سوتے رہے، کبھی سوچا کہ میں کتنی آرام سے سویا، مولا تیرا شکر ہے تو نے نیند پیدا کر دی، کتنی بڑی نعمت ہے نیند، نیند کتنی بڑی نعمت ہے۔ اور آپ یاد رکھیں ایک غریب جتنے سکون سے سوتا ہے، اے سی میں، بنگلوں میں، بڑے بڑے ایئر کنڈیشن بنگلوں میں، نرم گوداز گدوں پر سونے والا اتنی آرام سے نہیں سوتا، اس کو فکر ہے، فکرات سونے نہیں دیتے، پریشانیاں سونے نہیں دیتے، اور غریب کو دیکھو تو وہ گدا گاڑی پہ بھی سو رہا ہے، بجری پہ بھی سو رہا ہے، نیند ہے، نعمت ہے نیند، اللہ تعالی کی بہت بڑی نعمت۔ لوگ ولیم فائیو کھا رہے ہیں نیند نہیں آ رہی، اور آگے بڑھ گئے نیند نہیں آ رہی، انجیکشن لگوا رہے نیند نہیں آ رہی، نیند غائب۔ ایک نعمت وہ ہم سے چھین لے تو ہم باویلا کر دیں، اور ہزاروں نعمت اس نے ادا کر دی، کبھی شکر ادا کیا، کبھی اس کے سامنے اپنی پیشانی کو جھکایا، مولا تیرا کرم ہے کہ تو نے مجھے صحت عطا کی، میں چل رہا ہوں، پھر رہا ہوں، اٹھ رہا ہوں، بیٹھ رہا ہوں آرام سے، سکون کے ساتھ۔ قرآن کہتا ہے وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، اگر تم ان نعمتوں کو شمار کرنے بیٹھ جاؤ، لا تُحْصُوهَا، شمار نہیں کر سکتے، اتنی بے بہا نعمتیں ہم نے تمہیں عطا کی۔ ایک فقیر ایک بزرگ کے پاس گیا، حضور میں بہت نادار ہوں، بہت غریب ہوں، میرے پاس کچھ نہیں، उनका नहीं, तुम्हारे पास बहुत कुछ है। कहा नहीं, मेरे पास कुछ नहीं, कपड़ा नहीं है, खाना नहीं है, मकान नहीं है, ये सारी चीजें नहीं है। कहा देखो मैं बता रहा हूँ तुम्हारे पास बहुत कुछ है। कहा नहीं मेरे पास कुछ नहीं। कहा अच्छा ठीक है, एक काम करो, क्या 1,00,000 रुपए मुझसे ले लो और अपना एक हाथ काट के मुझे दे दो। 1,00,000 रुपए मैं तुम्हें देता हूँ, ये हाथ काट के मुझे दे दो। सुने का ये क्या बात है, 1,00,000 रुपए दे दूं हाथ काट दूं, मैं तो टुंडा हो जाऊं। अरे 1,00,000 रुपए तो खत्म हो जाएंगे, हाथ से तो सारी जिंदगी के लिए मैरू। अच्छा ये नहीं कर सकते, फिर ऐसा करो एक टांग दे दो, मैं 2,00,000 रुपए तुम्हें दे, 2,00,000 ले लो और टांग मुझे दे। उसने कहा भाई ये कोई मजाक की बात है, 2,00,000 रुपए दे दो हमेशा के लिए लंगड़ा हो। अच्छा चलो 3 ले लो, अपने कान काट के मुझे दे। उसने कहा जनाब ये क्या आप मुझसे मजाक कर रहे हैं, कभी हाथ मांग रहे हैं, कभी टांग, कभी कान, ये कोई बात है, ये क्या बात आप कर रहे हैं, अगर कुछ देना है तो दीजिए वरना आप साफ मना कर दीजिए। हम कहें आप मजाक किए जा रहे हैं, 1,00,000 रुपए ले लो, 2,00,000 रुपए ले लो, 3,00,000। उन्होंने कहा मजाक नहीं कर रहा, मैं तुम्हें बता रहा हूँ कि कितने करोड़ के तो तुम खुद हो, है ना, कितने करोड़ के तुम हो, अगर ये चीज तुमसे छिन जाए तब क्या हो। अंदाजा किया इस जिस्म की नेमतों का जो अल्लाह तबारक व तआला ने तुम्हें अता की है। अब आप देखिए किसी की टांग टूट जाए, आर्टिफिशियल टांग लगानी पड़ती है, 1,000 रुपए देकर टांग लगाता, लेकिन वो एहतियात भी बताता है डॉक्टर, ये टांग तो हमने लगा दी आपकी आर्टिफिशियल है, लेकिन दौड़ना नहीं है, दौड़ के नहीं चल सकते, क्यों, ये असली नहीं है, ओरिजिनल नहीं है, अगर भागोगे तो क्या होगा, टांग इधर रह जाएगी, तुम आगे चले जाओ, यही होगा ना, असली तो नहीं है, वो यहाँ रह गया, आप आगे चले, आहिस्ता आहिस्ता चले। ये हमने इसलिए लगा दी है कि ताकि पता ना चले कि ये आदमी लंगड़ा है। इसी तरह किसी का हाथ लगा दिया तो उसको भी एहतियात बता दी, क्यों, इसलिए कि जो चीज खालिक ने बनाई और जो मखलूक ने बनाई उसमें जमीन आसमान का फर्क। खालिक ने जब बनाई थी कोई पाबंदी नहीं, भाग रहे हैं, उछल रहे हैं, कूद रहे हैं, दौड़ के जीना चढ़ रहे हैं, दौड़ के उतर रहे हैं, कभी कुछ हुआ नहीं, लेकिन जो मखलूक ने बनाई फौरन रोक दिया, भागना नहीं है, दौड़ना नहीं है, क्यों, फर्क है, पहले खालिक ने बनाई थी, ये मखलूक ने बनाई। तो अल्लाह तबारक व तआला ने इस जिस्म के अंदर ही बेइबहा नेमतें अता कर दी। तो बुजुर्ग ने कहा मैं मजाक नहीं कर रहा, मैं सिर्फ तुझे बता रहा हूँ कि तेरे जिस्म के अंदर जो आजा हैं वो कितने कीमती हैं, तो खुद कितना करोड़ों का इंसान है, और फिर कह रहे मेरे पास कुछ नहीं। अरे झुक जा अल्लाह की बारगाह में, अपनी पेशानी को उसकी बारगाह में झुका दे और जितनी नेमतें उसने अता की हैं उस पर सजदा शुक्र बजा। ये हकीकत है कि अगर हम बीमारी से पहले सेहत को यकीन गनीमत जाने और अल्लाह तबारक व तआला का शुक्र अदा करते रहे तो अल्लाह तबारक व तआला फरमाता है लइन शकरतुम लअज़ीदन्नकुम, जो मेरा शुक्र करता है मैं नेमतों में और इजाफा कर देता हूँ। वलइन कफरतुम, और अगर तुम कुफ्राने नेमत करोगे, इन अज़ाबी लशदीद, तो समझ लेना मेरा अज़ाब बड़ा सख्त। तो कहने का मकसद ये था कि नींद अल्लाह की नेमत है, अगर नींद ना आए तो क्या होता, दिमाग खराब हो जाता, सर बोझल हो रहा है, किसी से बात करने को दिल नहीं चाह रहा, गोलियां खा रहे, ये कर रहे, वो कर रहे, तो एक रात अगर बेचैनी में गुजर जाए तो वावेला कर रहे हैं, अब पूरे महीने लंबी तान के सोते रहे तो शुक्र अदा नहीं किया अल्लाह का। इसी तरह भूख, भूख अल्लाह ताला ने पैदा की, अगर वो चाहता, वो कादरे मुतलक है, बगैर खाने के भूख मिटा देता, ये उसकी कुदरत है या नहीं, खाना ना मिले फिर भी तस्कीन हो जाता, भूख मिट जाती, लेकिन उसने एक कानून बना दिया कि खाना खाओगे तो भूख मिटेगी, पानी पियोगे तो प्यास बुझेगी, ये सारी चीजें उसने पैदा कर दी ये कानून के तहत। लेकिन जब कुदरत दिखाता है कोई इंसान बगैर खाए पिए नहीं रह सकता। रह सकता है कोई? रोजे में सहरी में कितना खाते हैं, खाते हैं ना, और जब शाम होती है सारी चीजें सजाकर बैठ जाते हैं, पकौड़े भी हैं, कचालू भी हैं, फला फला फुल्कियां हैं, सारी चीजें देख देख के अपना दिल ठंडा कर रहे हैं। टाइम हुआ नहीं हुआ, कितनी देर है, अच्छा 10 मिनट है, कितनी देर, 5 मिनट है, खाने एक दिन, और अगर 2 दिन हो जाए, 3 दिन हो जाए तो क्या कैफियत होगी? हमारी कैफियत ये है कि एक दिन भी ना खाएं तो जिस्म में कमजोरी, कानून कुदरत है, जब खाओगे तब भूख मिटेगी, पियोगे तब प्यास मिटेगी। लेकिन उसकी शान ये है कि उसके महबूब सल्लल्लाहु अलैहि वसल्लम सौ में विसाल रख रही हैं बगैर सहरी बगैर इफ्तार के, और हुजूर के जिस्म मुबारक में कोई कमजोरी नहीं, कोई कमजोरी नहीं, उसकी शान है, अपने कुदरत दिखा रहा है, अपने हबीब की शान दिखा रहा है। सरकार ने रोजे रखे ना सौ में विसाल बगैर सहरी इफ्तार के, सहाबा ने भी रखने शुरू कर दी। एक दिन तो बर्दाश्त कर गए, दूसरे दिन सारे लेट गए। अब नबी पाक अलैहिस्सलातु वस्सलाम मस्जिद नबवी में तशरीफ लाए, सरकार ने देखा एक इधर लेटा हुआ है, उधर लेटा है, उधर लेटा है। फरमाए कौन है, क्यों लेटे? या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फिदा का उम्मी व अबी, हुजूर हमारे माँ बाप कुर्बान। आपने सौ में विसाल रखने शुरू किए, सौम के माना रोजा, विसाल यानी मुत्तसिल एक के बाद एक, आपने सौम में विसाल रखने शुरू किया और बगैर सहरी बगैर इफ्तार के, तो इन सहाबा ने भी आपको देखकर बगैर सहरी बगैर इफ्तार के रखने शुरू किया, तो इनके जिस्म में कमजोरी पैदा होगी। सरकार ने फरमाया सुनो, अय्युकुम मिसली, कौन है तुम में से जो मेरी मिसल हो सके? युतइमुनी व युस्किनी रब्बी, अरे मेरा रब मुझे खिलाता भी है, मुझे पिलाता भी। ये तो हुजूर की शान। तो कहने का मकसद ये है वो कादर मुतलक है, वो अगर चाहे तो बगैर पानी के प्यास बुझा दे, वो अगर चाहे तो बगैर खाने के भूख मिटा दे, लेकिन उसने कानून बना दिया कि खाना खाओगे तो भूख मिटेगी, पानी पियोगे तो प्यास बुझेगी, ये कानून उसने बना दिया। लेकिन जब वो कुदरत दिखाता है तो इस कानून को तब्दील कर देता, पता चला ये कानून उसकी कुदरत के तहत है, उसकी कुदरत कवानीन की पाबंद नहीं, उसकी कुदरत कवानीन की पाबंद नहीं, ये जितने कवानीन हैं उसकी कुदरत के पाबंद। तो बात यहां से चली कि एक नेमत अगर हमसे छिन जाए, एक नेमत, वावेला शुरू, शिकवा शिकायत शुरू, मौला ये क्या हो रहा, इतनी परेशानियां, इतनी वो, और इतने दिन जो आराम से गुजारे उस पर कोई शुक्र नहीं। अब इसकी मिसाल आप ये समझे, एक आदमी नौकरी कर रहा, 10 साल उसने जॉब की, 10 साल, एक मिसाल दे रहा, बहुत आराम से सुकून से, 10वें साल परेशानी आ गई, जॉब के सिलसिले में कोई भी परेशानी आ गई, कोई अफसर नाराज हो गया या किसी किस्म की परेशानी आ गई, एकदम वावेला शुरू, परेशानी आ गई, कैसे मेरी नौकरी कायम रहेगी, क्या होगा, वावेला कर रहा है, शिकवा शिकायत कर रहा है, परेशान हो रहा। 10 साल जो आराम से गुजारे उसमें शुक्र नहीं किया रब का, उसमें शुक्र नहीं, और एक दिन या एक महीना परेशानी आई, वावेला हो। इंसान की कैफियत यही है। कुरान कहता है वइजा मस्सल इंसानो दुर्रु दाना लिजंबिही औ काइदन औ काइमन, अगर हम इंसान को कोई तकलीफ देते हैं तो कभी झुकता है कभी खड़ा होता है, औ काइदन औ काइमन, कभी बैठता है कभी खड़ा होता है। फलम्मा कशफना अनहु दुर्रहु मर्रा, और जब वो तकलीफ हम उससे दूर कर देते हैं, का अल्लम यदोना, तो ऐसा हो जाता है जैसे उसने हमें पुकारा ही नहीं, ऐसा हो जाता है जैसे उसने हमें पुकारा ही नहीं। मुश्किल में रब को याद कर रहे, परेशानी में याद कर रहे, और जब परेशानी दूर हो गई तो छोड़ दो, यही कैफियत है ना, परेशानी शुरू करो छोड़। हालांकि बीमारी से पहले सेहत को गनीमत समझो और उसमें अल्लाह की बारगाह में झुको, नेमत छिनने से पहले नेमत मिलने के बाद अल्लाह की बारगाह में झुक जाओ, मौला तेरा करम है कि मैं इत्मीनान की नींद सो रहा, तेरा करम है तूने मुझे बीमारी से महफूज रखा, तेरा करम है तूने मेरे तमाम आजा को सलामत रखा, इसलिए कि वो अगर चाहे तो ये नेमत वापस ले ले। कोई उसको रोक सकता? नहीं रोक सकता। आंख में बसारत उसके हुक्म से, कान में समात उसके हुक्म से, जबान में कुव्वत गोयाई उसके हुक्म से, हाथ और पैरों में चलने फिरने की या पकड़ने की ताकत उसके हुक्म से, अगर वो चाहे तो ये नेमतें वापस ले ले। ले सकता है या नहीं? ले सकता है ना। और जब वो हमें अता कर रहा था तो क्या किसी ने उससे कहा था ये नेमतें अता कर दो? नहीं, उसने अपने कर्म से अता कर दिया। और जब वो चाहे ले, और जब वो नेमत लेता है, मसलन अगर किसी की समाप्त कमजोर हो जाए तो क्या उसका कान जिस्म से अलग हो जाता है? कान अपनी जगह है, समाप्त खत्म, ठीक है ना। जबान अपनी जगह है, गोयाई खत्म, टांग अपनी जगह है, चलने की कुव्वत खत्म, हाथ अपनी जगह है, पकड़ने की कुव्वत खत्म। अगर किसी के फारिज हो जाए तो ऐसे ही होता है ना। हाथ जिस्म से अलग नहीं होता, सर्कुलेशन ऑफ ब्लड खत्म हो जाए, हाथ रह गया, टांग के साथ होगी, टांग रह गई। जो कुव्वतें वो अता कर सकता है वो कुव्वतें ले भी सकता है, ये उसकी शान। लेकिन जब वो कुव्वतें उसने हमें अता की हैं तो ये महज उसका करम है और सदका है जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। इसलिए हर हाल में उसका शुक्र अदा करना चाहिए, हर नेमत पर उसका शुक्र अदा करना चाहिए। मौला तेरा करम है कि तूने ये सारी नेमतें अता की हैं अपने करम से। जब बंदा शुक्र करता है वो कहता है लाइन शकर तुम लाजीदन्नकुम, हम उसमें और इजाफा कर देते, नेमतों में इजाफा कर देते। वाला इन कफर तुम, अगर तुम कुफराने नेमत करोगे, मेरे पास कुछ नहीं है, वावेला कर रहे हैं, परेशान हो रहे हैं, इन्ना अजाबी लशदीद, तो समझ लेना हमारा अजाब बड़ा सख्त। इसलिए इंसान को ये चाहिए कि सेहत हो या बीमारी, तंगी हो या फराखी, मुश्किल हो या सहूलत, हर हाल में अपने रब का शुक्र अदा करे। मौला तेरा करम है, तूने मुझे इस हाल में, हजारों से लाखों से मैं बेहतर। और एक और बात याद रखिए, जब तक इंसान अपने से नीचे वाले को देखता है शुक्र अदा करता है, और जब ऊपर वाले को देखता है तो हवीस हिर्स पैदा होता है। यह हकीकत है। इसके पास बंगला है मेरे पास नहीं, इसके पास कार है तो मेरे पास नहीं, इसके पास बेहतरीन जॉब है मेरे पास नहीं, ऊपर देख रहा, ऊपर वाले को कोशिश कर रहा, फिर हलाल हराम की तमीज नहीं करता, उसके लिए कोशिश करता, जायज नाजायज हर तरीके से हासिल करने की कोशिश करता। लेकिन अगर वो अपने से नीचे वाले को देख ले कि एक ऐसा भी है कि एक वक्त खाता है तो दूसरे वक्त उसको खाना मैसर नहीं, तो फिर सजदे में गिर जाए। मौला तेरा करम है कि तू खाली पेट उठाता तो है, खाली पेट सुलाता नहीं। खाली पेट उठाता है, खाली पेट सुलाता नहीं। वो रज़ाक है, जितनी मखलूकात उसने पैदा की है, एक हाथी से लेकर एक चींटी तक जितनी मखलूकात हैं सबको रिज़्क पहुंचा रहा है। उसने वादा किया है, वो अपने वादे पर कायम है। लेकिन हम अपने वादे को भूल गए, हम जो वहां से वादा कर आए थे हम भूल गए, उसकी नाफरमानी, उसकी हुकुमजूली, उसके अहकाम की खिलाफ वर्जी, ये सारी चीजें कर रहे हैं और उसके बाद बाबेला कर रहे हैं हमारे साथ, ये क्या हो? अगर गौर किया जाए तो 99% परेशानियां इंसान के अपने अमाल की वजह से, 1% सिर्फ अल्लाह तबारक व तआला की तरफ से आजमाइश, 1%। आप देख गौर करके देख, कारोबार हो, जॉब हो, या और कोई मसला हो, किसी में आप देख लें, अगर इंसान अपना मुहासबा कर ले, अपने आप को सही कर ले, मामला सही हो जाए। हम झूठ बोलते हैं, गीबत करते हैं, चुगली खाते हैं, अमानत में खयानत करते हैं, एक दूसरे की दिलाजारी करते हैं, हुकूकुल्लाह हुकूकुल इबाद की पाबंदी नहीं करते, ये सारी चीजें कर रहे हैं और फिर बाबेला कर रहे हैं हमारे साथ, ये हो रहा, हमारे साथ ये सारी चीजें हो रही हैं, तो ये तो होना लाजमी है। अपने आप को दुरुस्त कर लो, मामलात खुद ब खुद दुरुस्त हो। जब मैं कहता हूं कि या अल्लाह मेरा हाल देख, جب میں کہتا ہوں کہ یا اللہ میرا حال دیکھ، حکم ہوتا ہے کہ اپنا نام اعمال دیکھ، حکم ہوتا ہے اپنا نام اعمال دیکھ، نام اعمال درست ہو جائے حال خود بخود درست ہو جائے۔ تو قرآن نے کہا فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا، ہر تنگی کے ساتھ آسانی ہے، یعنی خالق کائنات جب ایک تنگی پیدا کرتا ہے تو اس کے ساتھ دو آسانی بھی پیدا کرتا ہے، یہ اس کی شان ہے۔ ایک تنگی کے ساتھ، ایک مشکل کے ساتھ دو آسانی، دو سہولتیں، ایک پریشانی کے ساتھ دو سہولتیں، دو آسانیاں۔ فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا، إِنَّ مَعَ الْعُسْرِ يُسْرًا، قرآن نے دو مرتبہ اس کو بیان کیا، اسی لیے تاکہ جب کوئی پریشانی آئے، جب کوئی مصیبت آئے، جب کوئی مشکل آئے تو انسان دل برداشتہ نہ ہو، رب کی طرف سے مایوس نہ ہو، پریشان نہ ہو، وہ سوچ لے کہ اگر یہ پریشانی آئی ہے تو اس کے ساتھ دو آسانیاں ضرور میرے ساتھ ہوں۔ یہ تو قرآن کا فیصلہ ہے، اور قرآن کا فیصلہ غلط نہیں ہو سکتا۔ ہمارا مشاہدہ غلط ہو سکتا ہے، ہمارا تجربہ غلط ہو سکتا ہے، ہمارے معاملات غلط ہو سکتے ہیں، لیکن قرآن کا ایک ایک حرف اپنی جگہ اٹل ہے، درست ہے، اس میں کسی قسم کی کوئی کمی، کوئی غلطی، کوئی خرابی نہیں ہو سکتی۔ تو کہنے کا مقصد یہ ہے کہ انسان کو چاہیے ہر حال میں اپنے رب کا شکر ادا کرے اور اس کو یاد کرے، اس کی نعمتوں پر سجدہ شکر بجا لائے کہ مولا جتنی نعمتیں تو نے مجھے عطا کی ہیں تیرا کرم۔ جب آپ شکر کریں گے تو آپ یقین کیجئے کہ ان نعمتوں میں اور اضافہ کر دیں۔ اب ایک مثال آپ یہ سمجھیں، اچانک ایک بات میرے ذہن میں آ گئی کہ ہم خود غلط کام کرتے ہیں اور پھر واویلا کرتے ہیں۔ ایک صاحب آئے، ایک نوجوان، بڑا میں پریشان ہوں، بڑی محنت کر رہا ہوں، جاب نہیں مل رہی، میں نے جو کام کیا ہے، جو کمپیوٹر کا کورس کیا ہے، جو فلاں کورس کیا ہے، اس کے مطابق مجھے جاب نہیں مل رہی، ساری دنیا کو مل رہی ہے، میرے ہی ساتھ کیا مسئلہ ہے؟ پریشان ہے، واویلا کر رہا۔ ہم نے ایک چیز پڑھنے کے لیے بتا دی، یہ پڑھ لو، پڑھتا رہا پڑھتا رہا، پھر آیا، کیا ہوا؟ کچھ نہیں ہوا۔ آپ نے بتایا کچھ نہیں ہوا، میں اللہ کا کلام پڑھ رہا ہوں، کچھ نہیں ہوا۔ میں نے کہا اچھا، اس سے ذرا پوچھوں کہ مسئلہ کیا ہے، کیوں نہیں ہوا، وجہ کیا ہے؟ وہ آدمی بار بار یہ کہہ رہا ہے کل ڈگری مل جائے گی، پرسوں مل جائے گی۔ میں نے کہا آدمی کیوں کہہ رہا ہے یہ، ڈگری آدمی کیوں دے رہا ہے؟ وہ حضرت بات یہ ہے کہ وہ کچھ پیسے دے کر ایک ڈگری بنوائی ہے، ہو گیا نا غلط، پیسے دے کر ڈگری بنوائی ہے۔ تو میں نے کہا اوریجنل ہے؟ جی بالکل اوریجنل ہے۔ بتاؤ پیسے دے کر ڈگری بنائے اوریجنل ہوگی؟ ارے تمہیں یونیورسٹی سے کیوں نہیں مل رہی؟ نہیں وہ ذرا مسئلہ ہے، اس لیے یہاں سے اتنے پیسے دے دیے پھر بھی آج کل وہ کیے جا رہا ہے، ہم پریشان ہیں، اللہ تعالیٰ سنتا ہی نہیں ہماری، اب کس کا قصور ہے؟ اپنے قصور ہیں۔ پہلی چیز آپ نے رشوت دی، دوسری چیز غلط کام کے لیے رشوت دی، اور تیسری چیز جب وہ نہیں مل رہی تو کہتے ہیں اگر مجھے مل جائے تو میں جا کے ڈگری پیش کر دوں، مجھے بہترین جاب مل جائے، اور اگر ڈگری پکڑی جائے تب، یہ نہیں سوچ رہے، واویلا کر رہے ہیں، ہم نے اتنی پریشانی اٹھا لی، اللہ ہماری سنتا ہی نہیں۔ وہی بات ہے، جب میں کہتا ہوں یا اللہ میرا حال دیکھ، حکم ہوتا ہے اپنا نام اعمال، یعنی انسان کے سینس میں یہ بات نہیں ہے کہ میں کیا کر رہا ہوں، سوچ ہی نہیں رہا کہ میں کیا کر رہا ہوں، اور اس کے بعد واویلا کر رہا کہ میں اتنا پریشان ہوں۔ جب تمہاری ابتدا ہی غلط ہے تو انتہا کیسے درست ہوگی؟ ابتدا ہی رشوت سے ہو گئی تو انتہا کیسے درست ہوگی؟ پہلے اپنے اعمال کو درست کیجئے، پہلے اپنے اعمال کو درست کیجئے، اس کے بعد پھر اگر کوئی پریشانی آئے تو پھر بھی یہ ہے کہ ہو سکتا ہے اللہ کی طرف سے آزمائش۔ ہمیشہ یہ سوچنا چاہیے کہ میری کوئی غلطی ہے تو میری طرف سے۔ حضرت آدم علیہ السلام نے ہمیں یہ سبق سکھا دیا، کیا دعا فرمائی؟ ربنا ظلمنا انفسنا، اے ہمارے رب ہم نے اپنی جانوں پر ظلم کیا۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا، اگر تو نے ہمیں نہیں بخشا، وترحمنا لنکونن من الخاسرین، اگر تو نے ہمارے مغفرت نہیں کی، ہم پر رحم نہیں کیا تو ہم خسارہ پانے والوں میں ہو جائیں گے۔ حضرت آدم نے کیا فرمایا؟ ربنا ظلمنا انفسنا، مولا ہم نے اپنی جانوں پر ظلم کیا۔ اور شیطان نے کیا کہا؟ مولا تو نے مجھے گمراہ کیا۔ तूने मुझे गुमराह किया। तो जिसने अल्लाह की तरफ निस्बत कर दी मर्दूद हो गया। आदम अलैहिस्सलाम ने अपनी उस भूल की निस्बत अपनी तरफ कर दी, हमने जुल्म किया है, अल्लाह ने माफ फरमा दिया। इसलिए अगर कोई खता हो जाए तो कहो मौला मेरी तरफ से है, कोई गुनाह हो जाए मेरी तरफ से है, अगर नमाज नहीं पढ़ी मेरी कोताही की वजह से, अगर कोई गलती हुई तो मेरी कोताही की वजह से, और अगर आज मैंने नमाज पढ़ी है मौला तेरे कर्म से पढ़ी, अगर कोई वजीफा पढ़ा तो तेरे कर्म से पढ़ा है, तू तौफीक ना देता तो मैं कैसे पढ़ सकता। हर अच्छाई की निस्बत अल्लाह की जानिब करो, हर बुराई की निस्बत अपनी जात की तरफ करो, और इस तरह अगर करते रहोगे झुकते रहोगे इंशाल्लाह इस दुनिया में भी कामयाब आखिरत में भी कामयाब। हदीस शरीफ के मुताबिक मोमिन के कांटा भी चुभ जाए तो उसके गुनाहों का कफारा हो जाता। सरकार ने फरमाया मोमिन के कांटा भी चुभ जाए तो गुनाहों का कफारा, तो ये बीमारियां गुनाहों का कफारा। जो परेशानियां आती हैं, जो मुश्किलात आती हैं, जो जिस्मानी तकालीफ आती हैं, ये गुनाहों का कफारा होता। हम कहते हैं हमने कौन सा गुनाह किया, हमने तो किसी को सताया, हमने तो किसी को परेशान नहीं किया, हमने तो कभी किसी का दिल नहीं दुखाया, यही कहते हैं ना, हमें नहीं पता। लेकिन अगर नामे अमाल खोलकर देख लो और वो वीडियो जो तुम्हारी पैदाइश से लेकर मौत तक बन रही है अगर वो देख लो, पता चल जाए कि किसके साथ क्या किया। इंसान को खुद नहीं पता चलता, ये वीडियो चल रही है, सबकी वीडियो बन रही है, हम बनाते हैं ना वीडियो, ये वीडियो भी बन रही है, जो जैसे बैठा है सारी हरकत सकनात सब इसमें आ रही है। तो ये तो एक घंटे की है, वो पूरी जिंदगी की है, याद रखो पूरी जिंदगी की। अच्छा एक बात बताइए, अब आखिरी मिनट चल रहे हैं, आखिरी बात, जो कुछ इसमें बन रहा है और जो कुछ आप यहाँ कर रहे हैं, खैर इस वक्त तो सारे कोई कुछ नहीं कर रहा, सब सही तरह बैठे, कोई किसी तरह भी बैठा है, क्या वो इनकार कर सकता है कि नहीं मैं ऐसे नहीं बैठा था? अगर इनकार करेगा तो फौरन कहेंगे चला के दिखा दो, और जब देखेगा तो खामोश है, ये तो वाकई, ये तो प्रूफ मौजूद है, प्रूफ मौजूद है। इसी तरह कयामत के दिन भी वीडियो चला दी जाएगी, नहीं मौला हमने नहीं किया, हमने नहीं किया, दिखा दो इसको, लगा दो अभी, क्या कुछ दुनिया में कर कर रहा है। कुरान ने कहा अल यौम नख्तिमु अला अफवाहिहिम, आज हम उनके मुंह पर मोहर लगा देंगे, व तकल्लमुना अयदीहिम व अर्जुलिहिम, उनके हाथ और पैर कलाम करेंगे। जबान जो आज बोल रही है कयामत के दिन बंद मोहर लगा दी गई, और हाथ पैर जो आज खामोश हैं कयामत के दिन कलाम कर रहे हैं। हाथ कहेगा मौला मेरे साथ इसने ये काम किया, पैर कहेगा मेरे साथ ये गलत मकाम की तरफ चल कर गए, ये सारी चीजें गवाही दे रही है। तो क्या इनकार की गुंजाइश हो सकती? नहीं हो सकती। आप कहेंगे ये हाथ कैसे बोलेंगे, ये तो गोश्त है, ये पैर कैसे बोलेगा, ये तो गोश्त है, हड्डी है उस पे गोश्त है, कैसे बोलेगा? हम ये कहते बताओ जबान जो है, जबान ये क्या है, ये भी तो गोश्त है ना, ये भी गोश्त का एक टुकड़ा है, छोटा सा टुकड़ा। जब खालिक कायनात जबान के इस छोटे से टुकड़े में कुव्वत गोयाई पैदा कर सकता है, तो क्या उसकी कुदरत नहीं कि हाथों और पैरों में कुव्वत गोयाई पैदा कर? यकीनन वो कर सकता है, इसीलिए उसने कहा अल यौम नख्तिमु अला अफवाहिहिम व तकल्लमुना अयदीहिम व अर्जुलिहिम, आज हम उनके मुंह पर मोहर लगा देंगे, उनके हाथ और पैर कलाम करेंगे। तो उस मुआखजे से बचने के लिए इस जगह अपने आमाल को दुरुस्त कर, अपने हाथ को किसी पर जुल्म और ज्यादती से रोक लो, अपने पैरों को गलत रास्ते की तरफ जाने से रोक लो, अपनी निगाहों को गलत मनाजिर की तरफ कसदन देखने से रोक लो, अपने कानों को गलत बात कसदन सुनने से रोक लो, अपने दिमाग को गलत बात सोचने से रोक लो। जब ये तमाम चीजें कर लोगे अल्लाह की रहमतें नाजिल होंगी, इस दुनिया में भी कामयाब इंशाअल्लाह आखिरत में भी। فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا إِنَّ مَعَ الْعُسْرِ يُسْرًا, قرآن نے کہا ہر تنگی کے ساتھ آسانی ہے, ہاں بے شک ہر تنگی کے ساتھ آسانی, بعد نہیں کہا ماں کا لفظ استعمال کیا, فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا, تو سمجھ لو کہ جب بھی تنگی آئے گی اس کے ساتھ آسانی ضرور ہو, بلکہ علماء نے لکھا ایک آسانی نہیں دو آسانیاں ہوں, سرکار نے فرمایا ہرگز ایک مشکل پر دو آسانیاں, एक मुश्किल पर दो आसानियों पर एक मुश्किल गालिब नहीं आ सकती, दो आसानियों पर एक मुश्किल गालिब नहीं आ सकती, जब भी एक मुश्किल आएगी दो आसानियां उसके साथ। ये मुशाहिदा तो हमें चाहिए कि इस दुनिया में अपने आमाल को दुरुस्त कर लें, अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के अहकामात की पाबंदी करें, तमाम उन चीजों से अपने आप को रोक लें जिनसे शरीयत ने मना किया है, और उन चीजों को करें जिनके करने का हुक्म दिया है। इंशाअल्लाह ताला इस दुनिया में भी कामयाब और आखिरत में भी कामयाब। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हम सब के सगीरा व कबीरा गुनाहों को माफ फरमा। या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह जो बीमार है उन्हें शिफाए कामिल अता फरमा, जो किसी परेशानी में मुब्तला है उनकी परेशानियों को दूर कर, जो कर्जदार है उन्हें बारे कर्दे से दोषी फरमा, जो बे औलाद है उन्हें नेक औलाद अता फरमा, जो साहिब औलाद है उनकी औलाद को उनका फर्म बरदार, या अल्लाह हम तमाम मुसलमानों को नेक आमाल की तौफीक अता फरमा। ऐ इलाहुल आलमीन ये तमाम हजरात और ख्वातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में अमल में उम्र में बरकत अता फरमा, इन सब के रोजगार में तरक्की अता फरमा, इनकी जाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।